खाँदै सुरु गर्नु
यहाँबाट सुरु भइसक्यो
छैन छैन अहिले पकाउँछ
के अरे हामी अहिले चाहिँ सुरुमा आफ्नो नाम होइन आफूलाई इन्ट्रोड्युस गर्छौँ के गर्नु छ होइन डेट अफ के हो एन्सेप्टसँग कति महिना वर्षसँग इन्भल्भ भइरहनु भएको छ अनि यसमा मैले बोल्दाखेरि चाहिँ आफूले कुनै कुनै टर्महरू इङ्ग्लिस पनि प्रयोग गर्छु होला होइन होइन त्यहाँबाट कन्सिडर गर्नु होला र केही पनि अथवा बुझ्नु भएन अथवा त्यसको मैले बुझाउन सकिनँ भने चाहिँ क्वेसन गर्दाखेरि चाहिँ क्वेसन गर्दा पनि हुन्छ होइन यो भनेको अगाडि बुझाइदिनुहुन्छ के भन्न खोजेको अनि यसको चाहिँ मोस्ट प्रोबेब्ली इन्टरभ्यू टाइम हाम्रो चाहिँ 25 मिनट जति हुन्छ यो नै भने जस्तै यसमा चाहिँ हाम्रो चाहिँ एनसेफले मोस्टली लागेन एनसेफको स्टाटस के छ र तपाईँहरूको पर्सपेक्टिभ कस्तो छ भन्नु हामी तपाईँलाई इन्टरभ्यू गर्दाखेरि कुनै पनि क्वेसनको राइट एन्सर र रङ एन्सर भनेर खोज्नुभन्दा पनि होइन तपाईँ हजुरहरूको पर्सपेक्टिभ कस्तो छ होइन के गर्दा चाहिँ एन्सरलाई राम्रो बनाउन सकिन्छ त्यो हिसाबले हामीले यो इन्टरभ्यू गर्न खोजेको हो होइन यसमा क्वेसन्सहरू त्यस्तो कन्फ्लिक्टिङ अथवा जस्तो पोलिटिकली इन्करेक्ट हुने क्वेसनहरू केही पनि छैन होइन यहाँ लास्टमा एउटा पोलिटिकल क्वेसन चाहिँ सोध्छु पोलिटिकल क्वेसन भन्नाले पोलिटिक्सले केही असर पारेको छ नेपालको होइन त्यो जस्तै पछाडि त्यो चाहिँ एउटा क्वेसन हुन्छ होला
त्यसबाहेक अरू त्यस्तो पोलिटिकली
म चाहिँ अनि सुरुमा स्टार्ट गर्दाखेरि चाहिँ होइन म स्टार्ट भन्छु होइन त्यसपछि चाहिँ अनि सबैजनाले कुनै वेबाट भनौँ राइट टु लेफ्ट भनौँ न क्लक वाइजमा होइन सरिताले आइत नमस्ते गरेर अथवा नगरिकन मेरो नाम सरिता हो भन्नु सोध त्यसमा चाहिँ मैले क्वेसन सोधिनँ तिमीले आफूले जब यो चाहिँ फर्स्टको फर्स्टमा चाहिँ तिमीले आफूलाई इन्ट्रोड्युस गर्छौ होइन अनि
कहाँ काम गरेर
त्यो त्योमा इन्भल्भ हुने त्यो चाहिँ जस्तै आफ्नो नाम
आफ्नो
जब एन्सरसँग कति वर्ष इन्भल्भ भएको अथवा तिम्रो एन्सरसँग यदि पहिले कुनै रिलेसन थियो तिमी त एन्सरको स्टुडेन्ट पनि हो होइन त्यो एन्सर स्टुडेन्टबाट भलन्टियर हुँदाखेरि त्यो कुराहरू पनि हुन्छ तर कुराहरू भन्दाखेरि चाहिँ एकदमै क्विक मसँग 14-15 क्वेसन हुन्छ होइन एकदमै प्रिसाइस मलाई प्रिसाइस हुनालाई एकदमै छोटो पनि होइन तर इफेक्टिभ सर्ट उसमा टाइममा किनभने जेनरली यो भिडियो चाहिँ इन्टरभ्यू सरी इन्टरनेटको गेस्टहरूको लागि मोस्टली डिजाइन गरिएको हो होइन अनि इन्टरनेटमा कोही पनि मान्छे हाफ आवर अथवा वान आवर टु आवर बस्दैन ल अनि यो चाहिँ गर्छ जति सक्दो हाँसेर इन्फर्मल भएर होइन
start.
नमस्कार मेरो नाम सरिता कपाडी हो म कलकत्तामा बस्छु आइएनसीएफको म एक्स स्टुडेन्ट भयो नाइन क्लासदेखि मलाई एनसीएफ क्रिटिकल क्लाससम्म पढाएको थियो नाइन क्लास साठी सालदेखि म एनसीएफसँग इन्भल्भ छु एनसीएफले पहिला मलाई स्टुडेन्ट हुँदाखेरि धेरै सहयोग गरेको हुनाले मैले भोलिन्टियर गर्नलाई एक्सेप्ट गरिदिनँ मलाई भोलिन्टियर गर्दा सजिलै लागेको छ म टेकुमा सचेत फाइनेन्समा काम गर्छु मेरो विवाह भइसकेको छ
म बधाई छु तिमीलाई मैले त पहिलोपटक थाहा पाएँ होइन
नमस्ते मेरो नाम विधुप्रसाद ढुङ्गाना हो त्यसैले म कानुन व्यवसायी हुँ मैले मास्टर अफ बिजनेस एन्ड इन्टरनेसनल ट्रेड लमा एलएलएम पास गरेको छु र विगत 15 वर्षदेखि आफ्नै ल फर्म सञ्चालन गरेर पेसा गर्दै आएको छु यो एनसिएफ अन्तर्गत शैक्षिक अभियानका अध्यक्ष महेश्वर काफलेसँगको नजिकको सम्बन्धको कारणले मैले एनसिएफ बारेमा धेरै जान्ने बुझ्ने अवसर पाएँ र उहाँकै एउटा सहयोगले म एनसिएफसँग आबद्ध भएर विगत 5 वर्षदेखि यसमा कार्यरत रहेको छु र यसले निस्वार्थ रूपमा नेपालका निडी बालबच्चाहरूको लागि जुन सहयोग गर्दै आएको छ र यसको एउटा पाठको रूपमा आफू सम्बद्ध रहन पाउँदाखेरि मैले सदैव गौरव अनुभूत गर्दै आएको छु र आउँदा दिनमा पनि मैले आफूले सकेको आफ्नो तर्फबाट चाहिँ यसमा आबद्ध रहेर अघि बढ्ने निर्णय गरेको छु
नमस्कार मेरो नाम हरिप्रसाद त्रिपाठी म अहिले नेपाल मेडिकल कलेज शिक्षा अस्पतालको प्रशासनमा कार्यरत छु र मेरो एजुकेसनमा मैले बिबिएस त्यसपछि पोस्ट ग्रेजुएट डिप्लोमा इन हेल्थ केयर म्यानेजमेन्ट गरिसकाएँ र एनसिएफमा चाहिँ डक्टर महेश्वर काफले उहाँले धेरै नै इन्करेज गर्नुभयो र त्यस कारण लास्ट अगस्ट 2008 मैले एज अ प्रोग्राम डिरेक्टर अफ नेपाल कार्यक्रम काम सुरु गरेको हो र यसमा काम सुरु गर्दै जाँदा अनेकौँ च्यालेन्जहरू आएका छन् तर यो कार्यक्रम नेपालका अत्यन्त निम्न आयुवर्गका विद्यार्थीहरूलाई हौसला प्रदान गर्ने कार्यक्रम भएको छ र यसले धेरैको भविष्य उज्जवल बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको छ र आगामी दिनमा यसले निकै ठुलो काम गर्न अझै बाँकी छ
अब म मेरो नाम चाहिँ हेम पोखरेल हो होइन म चाहिँ एन्सरसँग सुरुदेखि नै इन्भल्भ छु म एन्सरको मेम्बर हो र शैक्षिक अभियानको पनि मेम्बर बोर्ड अफ डिरेक्टर हो म चाहिँ नेपाल आएर धारे शैक्षिक अभियान र एन्सरका भलन्टियर स्टुडेन्ट्सहरूसँग भेटिरहन्छु आज चाहिँ हामीले एनसेफ र सिको 3 भलन्टियरसँग बसेर इन्टरभ्यू दिइरहेका छौँ पहिलो प्रश्न त के भने अलिकति के भने यस्तो नै छ भनौँ न अब तपाईँहरूलाई यस्तै एनसेफमा भलन्टियर गर्दाखेरि मान्छेहरूले ए तिमी त पागल त भएनौ यसरी यो भलन्टियर बिना पैसा गरिरहँदाखेरि तिमीहरूलाई के आउँछ त तिमीहरूलाई के प्राप्त हुन्छ भनेर साथीहरूले अथवा रिलेटिभ्सहरूले क्वेसन गर्छन् कि गर्दैन नि त
मलाई आफ्नै घरको आमाले नै भन्नुहुन्थ्यो पैसा सैसा आउँदैन त्यतिकै किन हिँड्छस् कान छोरीसरी भन्नुहुन्थ्यो तर एनसिएफले गर्दा मैले पढ्न पाएको हुनाले मैले गरेर यदि कोही निरीह बच्चाहरूले पढ्न पाउँछ भने म गर्छु भनेर चाहिँ अघि बढिरहेको छु मलाई कसरी त्यसो भन्दाखेरि नराम्रो लाग्दैन म उनीहरूलाई पनि सम्झाउँछु कि पैसा मात्रै ठुलो कुरा होइन समाजसेवा पनि मान्छेले गर्नुपर्छ भनेर
व्यक्तिगत रूपमा पढाइ र त्यसमा पढाइको कति महत्त्व छ र साधन स्रोत नहुँदाखेरि यसलाई कति कठिनाइ हुनसक्छ भन्ने कुरा मैले आफूले पनि नजिकबाट निहालेको हुनाले एनसिएफले जुन एउटा नेपालका गरिब विद्यार्थीहरूको लागि सहयोग गर्दै आएको छ यसमा आफूले भोलिन्टियरको रूपमा अथवा शैक्षिक अभियानको सचिवको रूपमा सकेको योगदान पुर्याउँदा मैले सदैव गर्वको अनुभूत गरेको छु र यसमा आफूले एकदम सक्रिय रूपमा लागेको कारणले अहिलेसम्म कसैले पनि यस्तो प्रश्न गर्ने हिम्मत राखेका छैनन् र कसैले क्वेसन गरिहाल्यो भने पनि म हाँसी हाँसी आफ्नो गौरवको अनुभव उनीहरूलाई सुनाएर उनीहरूलाई पनि कन्भिन्स गर्न सक्छु।
मेरो विचारमा भन्ने मान्छेहरू त धेरै हुन्छन् तर यो एउटा सबैभन्दा ठुलो कुरा एउटा सेटिस्फ्याक्सनको कुरा हो। किन भन्दा एउटा शिक्षा यस्तो इम्पोर्टेन्ट कुरा हो कि यसले गर्दा मान्छेको एउटा व्यक्तिको मात्र नभएर समाजको र देशको समेत सहयोगमा टेवा पुग्छ र यो यस्तो कामको लागि जति पनि हाम्रा भोलिन्टियर साथीहरू हुनुहुन्छ उहाँहरूलाई यस्ता किसिमका समाजका मान्छेहरूले भन्नु स्वाभाविक छ आफ्नो ठाउँमा। तर यो कुरालाई हामीले चाहिँ एउटा एकदमै ठुलो च्यालेन्जको रूपमा र यो काम चाहिँ एकदमै सेटिस्फ्याक्सनको हिसाबले चाहिँ हाम्रो समाज सेवा समाजलाई हामीले केही न केही मद्दत पुर्याउनु पर्छ भन्ने हिसाबले जुन एनसिएफ सिईले सिईको कार्यक्रम छ त्यसमा हामीले एकदम दृढ भएर काम गरिरहेका छौँ।
धन्यवाद। अब अर्को प्रश्नतिर गरौँ। यस एनसिएफमा प्रवेश गर्नुभन्दा अघि हजुरहरूसँग कस्तो खालको एजुकेसनल ब्याकग्राउन्ड थियो? कसैले हजुरहरूमध्ये कसैले सोसल वर्कमा फर्मल ट्रेनिङ लिनुभएको थियो कि अहिले यसरी एनसिएफसँग यति लामो समयसम्म काम गर्दाखेरि मसँग अब यस्तो खालि ट्रेनिङ भइदिएको भए हुन्थ्यो कि भन्ने लागेको छ कि? यो प्रश्न चाहिँ सरितामा जान्छ।
म एनसिएफको भोलिन्टियर हुँदा भर्खर एसएलसी पास गरेको थिएँ। मैले कुनै पनि यस्तो सोसल वर्क सम्बन्धी ट्रेनिङहरू त लिएको छैन तर यससँग काम गरेर मैले धेरै कुरा जान्ने अवसर चाहिँ पाएकी छु। तर तालिम भएको भए अझ एनसिएफको लागि राम्रो काम गर्न सक्थेँ होला भन्ने आभास चाहिँ भएको छ।
व्यक्तिगत रूपमा मैले चाहिँ सुरुदेखि नै कुनै एउटा सङ्घ सङ्गठनसँग आबद्ध नभइकन पनि समाजमा आफूले सकेको सामाजिक कार्य गर्दै आएको र एनसिएफले विशेष गरी असहाय बालबच्चाहरूको लागि सहयोग गर्दै आएको र आफ्नो भावना आफ्नो चाहना र एनसिएफको उद्देश्य बमोजिम मिट गर्ने कारणले गर्दाखेरि मैले यसमा समाहित हुँदाखेरि जुन ढङ्गको काम गर्ने अवसर पाएको छु यसले मलाई मेरो आफ्नो भावनालाई अझै उजागर गरेर लगेको छ र आउँदा दिनमा पनि अझै यसले थप टेवा पुर्याउनेछ भन्ने कुरामा म विश्वस्त छु।
अब यसमा कुनै पनि ट्रेनिङ चाहिँ समाज सेवाको विषयमा मैले पनि लिएको छैन मेरो आफ्नो रेगुलर एजुकेसन बाहेक र एजुकेसनकै क्रममा विभिन्न कुराहरू देख्दा भोग्दा कति कुराहरू सिक्दै आयो र 2045 सालमा गएको यो बाढी जुन सर्लाही रौतहट सिन्धुली यो क्षेत्रमा त्यसमा चाहिँ यो वर्ल्ड फुड प्रोग्रामको न्युट्रिसियस फुड प्रोग्राम अन्तर्गत मैले त्यसमा 3 महिना गएर प्रत्यक्ष सेवा गर्ने मौका पाएको थिएँ। त्यसको अलावा मैले 2050 एउटा लोकल एनजिओमा लोकल एनजिओलाई त्यहाँका कम्युनिटीहरूको सहयोगमा सञ्चालन गरेर कम्युनिटीका पर्ने विभिन्न किसिमका समस्याहरूलाई चाहिँ लोकल कम्युनिटी लेभलबाटै समाधान गर्ने त्यसमा म संलग्न भएर आजसम्म पनि म त्यसमा संलग्न रहेको छु र यसमा ट्रेनिङको कुरामा कुनै पनि व्यक्ति सामाजिक क्षेत्रमा समाज सेवाको लागि जान्छ भने उसलाई ट्रेनिङको आवश्यक पनि जरुरी रहन्छ एउटा गाइडलाइनको आवश्यक पनि जरुरी रहन्छ र हामी यो एनसिएफसी यस चाहिँ डाइरेक्ट कम्युनिटीसँग नै सरोकार राख्ने विषय हो म त्यो हिसाबले बुझ्छु। त्यसको भएको हिसाबले हामीले कम्युनिटीमा अब धेरै निम्न वर्गका मान्छेहरूलाई पनि आफ्नो बच्चाहरूलाई स्कुल पठाउन इन्करेज गर्नुपर्ने पनि त्यो महसुस गरिया छ। कति अब चाहिँ फाइनेन्सियल कारणले गर्दाखेरिमा पठाउन सकिरह हुँदैन बालबच्चालाई काममा लगाएर कमाइ गरिरहेछन् त्यस्तो किसिमको र अहिलेको चाहिँ नेपालको जुन परिप्रेक्ष छ त्यसलाई कसरी चाहिँ इन्करेज गर्ने भन्ने किसिमको एउटा गाइडलाइन वा त्यो किसिमको एउटा ट्रेनिङको कुनै एउटा प्याकेजहरू हामी भोलिन्टियरहरूलाई र भोलिन्टियर सेल्फलाई कसरी इन्करेज गर्ने भन्ने कुराहरूको चाहिँ हामीले एउटा म्यानुअल बनाउन सक्यो भने त्यसले हामीलाई अझ बढी मद्दत गर्छ कि?
अब यसै क्रममा हजुर थाहै छ एनसेफ चाहिँ भलन्टियरहरूको योगदानबाट चलेको अर्गनाइजेसन हो यहाँ सबैजना हामी भलन्टियर छौँ त हजुरहरूलाई मैले त्यस्तो लाग्छ कि मैले यदि एनसेफमा यदि पेड स्टाफ भएको भए तपाईँहरूको जिज्ञासा अथवा तपाईँको प्रश्नहरू छिटो नै एन्सर गर्थ्यो किनभने ऊ चाहिँ पेड भएर रेस्पोन्सिबल भएको जस्तो लाग्छ कि लाग्दैन कि भलन्टियरबाट हुँदै पनि अलिकति ठिकै छ अझसम्म हामी भलन्टियर अर्गनाइजेसन नै भएर सक्सेसफुल हुन सक्छौँ जस्तो लाग्छ कि लाग्दैन होला
चिजहरू राम्रो लागेको छ भोलिन्टियर्स मात्रै भए पनि हुन्छ जस्तो नै लाग्छ मलाई पेइङ भएर उसले राम्ररी काम गर्छ भन्ने त छैन मान्छेले आफूले गर्छु भन्ने आत्मविश्वास भइसकेपछि उसलाई पैसाले मात्रै गर्ला जस्तो मलाई लाग्दैन तर एउटा चाहिँ के भइदियो हुन्थ्यो भने हामी भोलिन्टियरहरूले चाहिँ वर्षको कम्तीमा नसके पनि तिन चारचोटि भए पनि एकचोटि भेट्ने त्यस्तो चाहिँ गर्नु अरू बेलामा भन्दा पनि बच्चाहरूको एडमिसनको बेलामा त्यतिखेर चाहिँ हामीलाई धेरै नै अप्ठ्यारो पर्ने गर्छ भोलिन्टियरहरूलाई डोनरले डाइरेक्टली भेट्दा अलिक सजिलो हुन्थ्यो हामीले छिटो उनीहरूको एडमिसनहरू गर्न सक्थ्यो अरू बेलामा भन्दा पनि न्यू सेसन सुरु हुने बेलामा त्यतिखेर चाहिँ अलिक समस्या नै पर्छ अरू बेलामा त खासै त्यस्तो समस्या हुँदैन इमेलबाट नै काम चल्छ
यसमा मलाई व्यक्तिगत रूपमा चाहिँ यो संस्थामा रहेर एनसिएफका अन्य पदाधिकारीज्यूहरूले गर्नुभएको योगदान त्याग हेर्दाखेरि मैले आफूले कहिले पेड स्टाफ भएको भए यहाँभन्दा राम्रो गर्न सक्थ्यो भने कहिले नै अनुभूत गरेको छैन र एउटा एनसिएफमा चाहिँ भलन्टियरी नै आफूलाई धेरै गर्व लागेको छ र मैले यसबाट कुनै अपेक्षा गरेको छैन
वास्तवमै यो एउटा भन्दा पनि हामीले जसरी अहिले भोलिन्टियरली काम गरेका छौँ त्यसमा हाम्रो एक किसिमको छुट्टै किसिमको सेटिस्फ्याक्सन हुन्छ र त्यसलाई गर्न पाउने एउटा गौरवको कुरा पनि हामी महसुस गर्छौँ त्यसले गर्दा पेड स्टाफले आफ्नो हिसाबले काम गर्ने आफ्नै ठाउँमा छ तर हाम्रो यो जुन कार्यक्रम जसरी भोलिन्टियरली अगाडि आइरहेछ त्यसलाई हामीले यो भोलिन्टियरहरूसँगै संलग्न भएर यसरी नै हामी अगाडि बढाउन सक्छौँ
अर्को प्रश्न चाहिँ अलिकति यो नयाँ भलन्टियरहरू हामी हजुरहरू त धेरै समयसम्म इन्भल्भ भइसक्नुहुन्छ तर हामीले चाहिँ एनसेफले कति नयाँ भलन्टियरहरू आउनुहुन्छ कतिजनाले चाहिँ एनसेफसँग नै बस्नु सक्नु रुचाउनुहुन्छ एनसेफको मिसन मनपर्छ र एनसेफसँग नै बस्नुहुन्छ तर कतिजना भलन्टियर चाहिँ अलिकति गाह्रो भयो अथवा उहाँहरू चाहिँ फेरि पछिबाट इमेलबाट उहाँहरूलाई भेट्नै गाह्रो हुन्छ कसरी उहाँहरूलाई चाहिँ रुझाउन सकिएला त कसरीलाई चाहिँ उहाँ धेरै एनसिएफ भलन्टियरहरू लाई तान्न सकिएला त कस तपाईँको यसमा यसबारेमा हजुरहरूको के सुझाव छ कि
हुनसक्छ उनीहरूको आफ्नो व्यक्तिगत कारणले गर्दा समय दिन नसकेर टाढा भएको पनि हुनसक्छ तर यसमा यदि पेड स्टाफ भएको भए हामीले त्यही अनुसारले टाइम दिनुपर्छ तर यो आफ्नो इच्छाको जस्तै भयो हामीले अलिकति आफ्नो व्यक्तिगत घरकाजको समयबाट पनि निकाल्न सक्ने हुनाले चाहिँ नि जसलाई चाहिँ सोसल वर्क गर्नुपर्छ भन्ने अनुभव हुन्छ उनीहरूले चाहिँ गर्छन् जस्तो लाग्छ समाजमा त सबै मान्छे उस्तै खालको हुँदैन हामीले त्यस्तो खालको मान्छेहरूलाई बुझाउन सक्यौँ भने चाहिँ नि उनीहरू हाम्रो एनसेफमा इन्भल्भ हुन्छन् जस्तो चाहिँ मलाई लाग्छ
यसमा मेरो सुझाव अथवा मेरो सोच चाहिँ के रहेको छ भने कुनै व्यक्तिले यदि भोलिन्टियरको लागि इन्ट्रेस्ट गर्यो भने पनि हामीले तत्कालै उसलाई भोलिन्टियरमा एपोइन्ट नगरिकन लामो अवधिसम्म उसँग इन्ट्रेक्सन गरे पश्चात मात्र उसलाई चयन गर्नुपर्छ र सकेसम्म यो संस्थामा धेरै टिकेका मान्छेहरू भोलिन्टियरहरूको रिकमेन्डेसनमा हामीले थप भोलिन्टियरहरू एडमिट गर्न सक्यौँ भनेदेखि उसले सबै कुराहरू उसको चाहिँ एक्टिभिटिजहरूको जानकारी पाइसकेको हुनाले त्यो मान्छे टिकाउ हुनसक्छ र सम्पूर्ण हाम्रो संस्थाको यथार्थ कुराहरू जानकारी गराएर र उसको त्यस पछाडिको प्रतिक्रिया हेरेर मात्रै हामीले भोलिन्टियरहरू अपोइन्ट गर्न सक्यौँ भनेदेखि त्यो लङ लास्टिङ हुनसक्छ जस्तो लाग्छ
म साथीहरूसँग यही सहमत छु किनभन्दा सबैभन्दा ठुलो कुरा हो सेलेक्सन. हामीले सेलेक्सनमा ध्यान पुर्याउन सकेनौँ भने यो भलिन्टियरहरूले बिचमा छोड्ने बढी सम्भावनाहरू. किन भन्दा मेन कुरा आउँछ नेपालको परिप्रेक्ष्यमा आर्थिक नै आउँछ. अब कोही यदि कमाइ गर्न नसक्ने मान्छे छ भने त्यसले कहीँ न कहीँ त आफ्नो दैनिक जीविकोपार्जनको लागि इन्भल्भ हुनु पर्यो. त्यसले गर्दाखेरि पनि कति ठाउँमा चाहिँ उसले पुरा समय दिन नसक्ने हुन्छ. कति चाहिँ काम गरिरहेर पनि उसले एक्स्ट्रा समय म्यानेज गर्न नसक्ने. त्यसले गर्दा टाइम म्यानेजमेन्ट गर्न सक्ने र हामीले चाहिँ सेलेक्सनमा अलिकति ध्यान पुर्याउन सक्ने हो भने यसमा चाहिँ र भलिन्टियरहरूलाई इन्करेज सामाजिक उसको लागि इन्करेज गर्न सक्ने वातावरण हामीले सृजना गऱ्यौँ भने र अवश्य पनि भलिन्टियरहरूलाई हामी लामो समय राख्न सक्छौँ.
र यसमा एउटा थप कुरा चाहिँ कस्तो भने कमसेकम नेपालमा हामीले भलिन्टियर एपोइन्ट गर्दाखेरि एटलिस्ट सी शैक्षिक अभियानका केही जिम्मेवार मान्छेहरू बोर्डले भोलिन्टियरसँग हुनसक्ने भोलिन्टियर इन्ट्रेस्ट गर्ने मान्छेसँग सामान्य इन्टरभ्यू लिएर अथवा चाहिँ सर्टेन केही समयको ट्रायल पश्चात मात्रै हामीले अपोइन्ट गऱ्यौँ भने त्यो लङ लास्टिङ हुनसक्छ. किनभने हामी धेरै पक्षबाट उसको कुराहरू एनालाइज गर्न सक्छौँ र हामी त्यो रिकमेन्डेसनलाई आधार मानेर भोलिन्टियर अपोइन्ट भयो भने त्यसले एउटा शैक्षिक अभियानको उद्देश्यमा अलिक सहयोग पुर्याउन सक्छ जस्तो लाग्छ.
त्यसो भए हामी सबैजना एउटा एउटै मत छ कि भलिन्टियर अर्गनाइजेसन नै राम्रो फेड अर्गनाइजेसन.
यसको एउटा आफ्नै त्यो चाल छ भनौँ न
चाल.
यसले चाहिँ जुन दिने आउटपुट हो त्यसमा चाहिँ कहीँ कतै भनौँ न अब जस्तो पेडमा हुने र यसमा हुनेमा त्यो छुट्टै किसिमको एउटा आफूलाई आत्मसन्तुष्टि पनि एउटा हुन्छ.
लेकिन पेड गर्दाखेरि एकजनालाई मात्रै पेड गरेर भएन होइन, सबैजनालाई गर्नु पर्यो. त्यो गर्दाखेरि एनसेफको डोनर फन्ड पनि त्यही अनुसार आउनु पर्यो होइन. मलाई पनि भलन्टियर अर्गनाइजेसन हुँदाखेरि साह्रै राम्रो लागेको छ होइन त्यसको कन्सेप्ट. अब हामी दोस्रो अर्को क्वेसनतिर जाउँ, नेक्स्ट क्वेसनतिर जाउँ. त्यसमा यदि महिनौ अथवा वर्षौँ एनसेफसँग काम गर्दाखेरि कतिजना विद्यार्थी कतिजना भलिन्टियरहरूलाई हजुरले भेट्नुभयो होला. हुन त अब गर्न त अब गाह्रो होला होइन, त्यही पनि यसरी एज अ भलिन्टियर काम गर्दाखेरि नेपालमा अन्डर प्रिभिलेज बच्चाहरूलाई अलिकति आफूले केही डोनेसन गरेको जस्तो लाग्यो होला. त्यसमा जस्तै आफ्नो लेबर एन्ड श्रम अलिकति उहाँ गर्दा र आफ्नो आइडियाजहरू, तर यसबाहेक आफूले पनि केही सिकेको जस्तो लाग्छ कि हजुरहरूलाई, जस्तै कुनै आफ्नो सोसियल स्किल्सहरू बेदारी कुनै जस्तै अफिसमा बस्दाखेरि जे कुराहरू एउटा गरिबको घरमा देखिन्थ्यो त्यो चाहिँ अफिसमा बस्दाखेरि नदेखिने, त्यस्तो कुनै अरू एक्सपिरियन्स हजुरको छ कि?
म पहिला स्टुडेन्ट भएको हुनाले मैले धेरै भोलिन्टियर्सहरूलाई भेटेको छु. एनसेफ स्टुडेन्ट भएको हुनाले सुरुमा म स्टुडेन्ट एनसेफले सिलेक्ट गर्दाखेरि अन्त म्याम कोअर्डिनेटर हुनुहुन्थ्यो. त्यतिखेर धेरैजना भोलिन्टियर चाहिँ चेन्ज भएको सेन्ट जेभियर्सको सोसियल स्टडी पढ्ने स्टुडेन्टहरू चाहिँ हाम्रो भोलिन्टियर हुने गर्थे. अनि दुई तिन महिनामा चेन्ज भएको थियो, कतिलाई त हामी चिन्न नि राम्ररी पाउँदैन थियो, एकचोटि भेटिन्थ्यो छुट्थ्यो. अनि जब म यसमा भोलिन्टियर भएँ त्यसपछि मैले राम्ररी चिनेको भनेको राजाराम सर, बिजुर सर, हरि सर, हिम सर चाहिँ राम्ररी चिन्ने अवसर पाएको छु. यसरी उनीहरूले गरेको हामीलाई यसरी भोट उहाँहरूले हामीलाई स्टुडेन्ट हुँदाखेरि गरेको भोलिन्टियर देखेर चाहिँ हामीले पनि हामी साथसाथी मिलेर कसैलाई पढाउँ भनेर एउटा सानो अर्गनाइज जस्तो बनाउने कोसिस चाहिँ गरेको थियौँ. तर साथीहरू बिचमा छुटेको हुनाले हामीले त्यो अर्गनाइजको बिचमा बन्द गर्नु पऱ्यो, केही पनि हामीले गर्न सकेनौँ. यसबाट धेरै उत्साह चाहिँ मलाई मिलेको छ भोलिन्टियरबाट र आफूले गरेको कामबाट पनि.
यसमा पर्सनल्ली मैले चाहिँ सिईको सचिवको हैसियतले काम गर्दाखेरि भोलिन्टियरहरूलाई चाहिँ बढी भेट्छु र विशेष गरी बच्चाहरूसँग चाहिँ मेरो त्यति धेरै भेटघाट हुन सक्दैन. कहिलेकाहीँ युएसबाट स्कलरसिप कोही व्यक्तिहरू आउँदाखेरि र एमजी लगायतका साथीहरू आउँदाखेरि कुनै ग्यादरिङ हुँदाखेरि जू लगायत ठाउँहरूमा सामान्य भेटघाट हुन्छ. त्यस कारणले मैले बच्चाहरूलाई धेरै भेट्ने अवसर पाएको छैन र जुन मैले भोलिन्टियरहरूसँग भेट्छु त्यसमा चाहिँ मलाई धेरै रमाइलो लाग्छ। र यसमा अरू के क्वेसन थियो यसमा जोडिएको?
त्यसमा हजुरको यदि घरहरूमा भोलिन्टियरहरूको घरमा जानुहुँदाखेरि अथवा केही नयाँ कुराहरू अथवा भोलिन्टियरहरूलाई नै भेट्दाखेरि केही नयाँ कुराहरू आफूले सिक्नु भएको थियो कि?
जस्तो लास्ट टाइम हामीले जूमा त्यहाँ बच्चाहरूले जुन पेन्टिङहरू लगाएको जुन एउटा फुड कार्यक्रम थियो त्यसमा बच्चाहरूको सिर्जनाहरू देख्दाखेरि चाहिँ बहुत रमाइलो लाग्यो मलाई।
यो एनसिएफसँगको मेरो यो 9 महिनाको अवधिमा मैले पाटन र काठमाडौँका कोअर्डिनेटरहरूसँग र भोलिन्टियरहरूसँग भेट्ने अवसर पाएँ र सँगसँगै हामीले विदुत सरले भन्दा जस्तै जुनमा भएको जुन कार्यक्रम थियो त्यसमा दुवै क्षेत्रका विद्यार्थीहरू धेरैजना विद्यार्थीहरूसँग हेर्ने र उनीहरूको कला कौशललाई हेर्ने मौका प्राप्त भयो। त्योभन्दा बाहेक एनसिएफभन्दा बाहेक मैले नेपालका धेरै ठाउँहरू घुम्दा त्यहाँका बच्चाहरू जुन पढ्न जानलाई विभिन्न किसिमले सक्दैनन् र तिनीहरूको अवस्थाले आफूलाई भित्रभित्रदेखि अलिकति हर्ट गर्थ्यो कि यिनीहरूलाई कहीँ कतै केही उपायले स्कुल पठाउन पाएदेखि भन्ने किसिमको एउटा हुन्थ्यो। तर एनसिएफको जब मैले जानकारी पाएँ मलाई चाहिँ धेरै ठाउँमा क्लिक गर्छ कि त्यो ठाउँहरूमा जस्तो दोलखा भयो, गोर्खा भयो, नुवाकोट भयो, धादिङ यी जस्ता विभिन्न ठाउँहरूमा भएका बच्चाहरूको चाहिँ क्लिक गर्छ र यो एनसिएफको कार्यक्रमलाई हामीले विस्तार गर्दै लाने हो भने त्यस्ता बच्चाहरूले चाहिँ भविष्यलाई राम्रो बनाउन सक्थे।
हजुरहरूलाई थाहै छ हामीले एनसिएफ र शैक्षिक अभियानले 12 क्लाससम्म मात्रै हामी स्टुडेन्टहरूलाई मद्दत गर्छौँ होइन। यदि स्टुडेन्टहरूले अब अहिले 12 क्लास सिद्धिसकेपछि पनि एनसिएफले मद्दत गर्नु आवश्यक छ अथवा एनसिएफले चाहिँ के गर्ने त 12 क्लासपछि पनि मद्दत नै गर्ने हो कि ब्याचलर्स गर्दाखेरि कि 12 क्लाससम्म मात्रै गर्ने? यो चाहिँ एउटा क्वेसन एन्सरमा रहिरहेको थियो पहिलेदेखि होइन। यो प्रश्न चाहिँ म अब हजुरहरूलाई गर्न चाहन्छु।
सबै हाम्रो स्टुडेन्टहरू जसलाई हामीले 12 क्लाससम्म पढाएछौँ उनीहरू सबैलाई 12 क्लासपछि पनि पढाउनु पर्छ भन्ने चाहिँ मलाई लाग्दैन। जसले राम्ररी जब पाउँछ उसको पारिवारिक स्थिति राम्रो हुँदै जान्छ भने उसले आफैले पनि गर्न सक्छ। तर जो अलि धेरै कमजोर छ उनीहरूलाई चाहिँ हामीले टोटली सहयोग नभए पनि अलिकति केही मात्रामा सहयोग गर्न सक्यो भने उसले अझ पछि पनि राम्ररी पढ्न सक्छ जस्तो लाग्छ। त्यस्तै गरी अब साधारण सजिलो खालको विषय लिएर उसले पढ्छ, खालि पढाइलाई निरन्तरता दिने मात्रै हो भने उसले जब गर्दै पढाइलाई सँगसँगै लान सक्छ। तर उसले यदि इन्जिनियरिङ डक्टर पढ्न खोज्छ भने उस जब र पढाइ उसले सँगसँगै लान नसक्ने अवस्था हुन्छ, पढाइलाई असर पार्ने हुन्छ। यो गाह्रो विषय भएको हुनाले यस्तोहरूलाई चाहिँ हामीले सहयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ, किनभने त्यो विद्यार्थी पछि गएर हाम्रै देशको एउटा सक्षम नागरिक बन्छ।
यसमा मलाई के लाग्छ भने अहिले नेपालको जुन परिप्रेक्ष्य छ 11 प्लस 2 सकिन साथ रोजगारीको जुन ग्यारेन्टी छैन, यो अवस्थामा हामीले दिइआएको सहयोग छुटाउँदाखेरि उसको फर्दर स्टडीमा धेरै ठुलो अवरोध आउन सक्छ। जुन हाम्रो सरिता बहिनीले भने जस्तै गरी यदि रोजगारी राम्रो रोजगारी पायो भने उनीहरूलाई हामीले सहयोग नगर्न सक्छौँ, तर अरू नै हामीले सहयोग गर्दै आएका विद्यार्थीहरूलाई चाहिँ एनसिएफबाट केही भोलिन्टियर काम दिएर उसलाई उसको पढाइलाई पनि हामीले कन्टिन्यू गर्न सक्यो र उसको एउटा चाहिँ भोलिन्टियर सर्भिस हाम्रो संस्थाले लिन सक्यो भने सर्टेन गिभिङ एन्ड टेकिङ साइमल्टेनियसली हुन सक्थ्यो र हामीले पनि केही प्राप्त गर्न सक्थ्यौँ र उसलाई पनि हामी केही दिन सक्थ्यौँ। यो संस्थाको लागि धेरै एउटा संस्थाको वृद्धिको लागि यसले ठुलो महत्त्वपूर्ण रोल खेल्न सक्छ जस्तो लाग्छ।
साह्रै राम्रो लाग्यो हजुरको यो पोइन्ट, किनभने एनसिएफ भोलिन्टियर चाहिएको छ, स्टुडेन्टलाई एजुकेसन फन्ड चाहिएको छ।
यसमा मैले साथीहरूको कुरालाई सहमत गर्दै मेरो एउटा कुरा के भन्न चाहन्छु भने हामीले एनसिएफले कुनै पनि बच्चालाई दिएको छात्रवृत्ति खालि त्यो बच्चाको उत्थानको लागि मात्र त होइन, उसले एउटा राम्रो चाहिँ शिक्षा हासिल गरिसकेपछि त्यो चाहिँ एउटा समुदायमा र देशको लागि समेत कहीँ न कहीँ कन्ट्रिब्युट उसले पनि गर्न सक्नुपर्ने हुनुपर्छ। मेरो विचारमा एनसिएफए 12 क्लाससम्म पढाइदियो त्यसपछि उसले एउटा रोजगारी कहीँ खायो विदेश गयो त्यो मात्र होइन र फर्दर स्टडीको विषयमा भन्नुपर्दा फर्दर स्टडी जरुरी छ हामीले ब्याचलर मास्टर्सको लागि गर्न सक्छौँ र त्यसको लागि उसले समाजको लागि र देशको लागि पनि के गर्न सक्छ त भन्ने कुराको चाहिँ पनि एउटा उनीहरूमा इन्करेजमेन्ट गराउन सकियो भने हामीले फर्दर हेल्प गर्नलाई धेरै ठाउँहरूमा सक्छौँ र गर्नु पनि पर्छ।
धन्यवाद। अब अर्को प्रश्न गरौँ है। एज अ भोलिन्टियर तपाईँहरूको तपाईँहरूले हजुरहरूले फेस गर्ने कमन डिफिकल्टिज प्रत्येक दिन भोगिरहनु पर्ने डिफिकल्टिज होइन इन टर्म्स होइन अफ स्टेसनरी अथवा फन्ड्स कम्युनिकेसन अथवा कुनै लेभलको अन्डरस्ट्यान्डिङ त्यसमा केही छ कि अथवा हामीलाई केही बताइदिनुहुन्छ कि त्यसबारेमा?
यसमा अलिअलि डिफिकल्टिजहरू आउने गर्छ। मैले अघि नै पनि भने न्यु सेसनमा बढी मात्रामा उनीहरूलाई न्यु बुक्सहरू न्यु स्टेसनरीहरू चाहिन्छ। त्यसै गरी स्कुलले कहिले काहीँ बुझिदिँदैन, रिजल्ट चाहिँ टाइममा दिँदैन, भर्ना चाहिँ टाइममा गर्नुपर्छ भन्छ। यसले गर्दा चाहिँ हामीलाई अलिक अप्ठ्यारो पनि पार्छ। जस्तो यसपालि पनि फागुनमै मैले सबै रिजल्टहरू सब्मिट गर्नुपर्ने तर वैशाखमा गएर रिजल्ट निकाल्यो। एउटा स्कुलले गर्दा पनि हामीलाई अलिक रोकेर चाहिँ अप्ठ्यारो परिरहेको हुन्छ।
यसमा मैले चाहिँ प्रत्यक्ष विद्यार्थीसँग नभेट्ने र एउटा एक्जिक्युटिभ ढङ्गले कार्यालयबाट भोलिन्टियर प्लस सिईको पुलको रूपमा काम गर्दाखेरि केही डिफिकल्टिजहरू पाएको छु। जस्तो त्यसको चाहिँ एप्रुभल लिँदाखेरि समाज कल्याण मन्त्रालयबाट धेरै सो मेनी फर्मालिटिजहरू पुरा गर्नुपर्ने र पटक पटक उनीहरूलाई कन्भिन्स गर्नुपर्ने त्यो एउटा डिफिकल्टिज रहेको छ। र अर्को कुराहरू चाहिँ हामीसँग जुन विद्यार्थीहरूको चाहिँ एप्रुभल फर्महरू अनि जिल्ला जिल्लाबाट भोलिन्टियरले पठाउनु भएको रिपोर्ट्सहरूलाई जुन एउटा स्क्यान गरेर एनसिएफमा पठाउँदाखेरिको एउटा जुन कम्प्युटर भनौँ इन्टरनेटको जुन एउटा ढिलासुस्ती लगायत धेरै कुराहरू पठाउनको लागि गाह्रो समयको कुराहरू आर्थिक कुराहरू त्यो अर्को डिफिकल्टिज रहेको छ। र एउटा डिफ्रेन्ट एउटा रेस्पेक्टिभ जुन भोलिन्टियरहरूले पठाउनु पर्ने रिपोर्टहरू टाइममा नपठाउने र पठाइसकेको जानकारी आउने तर पोस्टबक्सबाट हराउने बैङ्कबाट चाहिँ रिलिज भएको फन्डहरू एप्रोप्रिएटली नपुग्ने र हामीलाई सही इन्फर्मेसनहरू भोलिन्टियरले नदिने र समयमा उहाँहरूले रिपोर्ट नपठाउँदाखेरि जुन एउटा पुलको रूपमा हामीले एनसिएफ भोलिन्टियर प्लस यहाँ शैक्षिक अभियानको अफिसको रूपमा चाहिँ काम गर्दाखेरि धेरै समस्याहरू आइरहेको छ। त्यसलाई चाहिँ हामीले भोलिका दिनमा चाहिँ अलि एउटा राम्रो खालको मेकानिजम बनाएर एउटा चुस्त बनाउनु पर्छ भन्ने मेरो सुझाव छ।
त्यसको साथसाथै चाहिँ हामीले जति पनि भोलिन्टियर कोअर्डिनेटर साथीहरू हुनुहुन्छ उहाँहरूसँग टेलिफोनमा धेरै जस्तो चाहिँ मेरो चाहिँ सम्पर्क हुन्छ उहाँहरूको र यसबाट कतिपय ठाउँहरूमा एउटा स्कुलदेखि अर्को स्कुलसम्म जानलाई टाइम लाग्ने कतिपय ठाउँमा ट्रान्सपोर्टेसनहरू युज गर्नुपर्ने टेलिफोनहरू युज गर्नुपर्ने कहिलेकाहीँ हिँड्दाखेरिमा बिचमा खाजाहरू खानुपर्ने र त्यो कुराको लागि हाम्रो एक्स्ट्रा फन्ड छैन भन्ने किसिमको कुराहरू पनि विभिन्न ठाउँका कोअर्डिनेटर र भोलिन्टियर साथीहरूबाट आइरहेको छ। र समयमा रिपोर्ट पठाउन यो सबभन्दा ठुलो हामीलाई च्यालेन्ज चाहिँ अहिलेसम्म पनि त्यही नै छ। टाइममा रिपोर्टहरू आइपुग्दैन त्यसको चाहिँ अब कतिपय कुराहरूमा भोलिन्टियर कोअर्डिनेटरहरूको आफ्नो व्यस्तता उनीहरूको आफ्नो काम देशको परिस्थिति इलेक्ट्रिसिटी अनि यी कारणहरूले गर्दाखेरिमा अब यसलाई चाहिँ हामीले सरले भन्नुभएको जस्तै साइन्टिफिक रूपले चाहिँ कुनै म्यानेज गर्ने हिसाबले हामीले अब चाँडै नै सोच्नुपर्ने हुन्छ त्यसमा।
र यसमा एउटा थप मेरो कुरा चाहिँ एनसिएफको जुन मिसनलाई हामीले सिईले नेपालबाट राम्रोसँग सञ्चालन गर्नको लागि हामीलाई तत्कालै एउटा ल्यापटप कम्प्युटर स्क्यानर डिजिटल क्यामेरा लगायतको केही साधनहरू हामीसँग आफ्नै एउटा हामी सिईकै नाममा अथवा एनसिएफकै नाममा भयो भनेदेखि हामीले त्यसलाई चाहिँ हामी भोलिन्टियर मध्ये कसैले आफूले कन्ट्रिब्युट गरेर त्यसलाई अपरेसन गर्न सक्थ्यौँ र यसलाई यो मिसनलाई अझै सजिलो ढङ्गले अगाडि बढाउन सक्थ्यौँ भन्ने मेरो एउटा सल्लाह छ।
अब दिन प्रतिदिन भइरहेको डिफिकल्टिजबाट हटेर अलिकति अहिलेसम्म आफूले सबसे डिफिकल्ट डिसिजन लिनुपर्ने परेको कुन चाहिँ होला? सबसे एकदमै गाह्रो डिसिजन कतिजनालाई नो पनि भन्नु पर्यो होला होइन तर सबसे डिफिकल्ट डिसिजन चाहिँ लिनु परेको कुन होला, यो चाहिँ एकदम छोटकरीमा भनिदिनुहुन्छ होला।
अस्ति विश्व निकेतनमा हाम्रो सानो भेटघाट कार्यक्रम हुँदाखेरि चाहिँ दुईजना विद्यार्थीहरूले हामीलाई पनि सहयोग गर्नु पर्यो भनेर आएका थिए। उनीहरूलाई चाहिँ हामीले सहयोग गर्न नसक्दाखेरि चाहिँ त्यो एउटा डिसिजन चाहिँ हामीले अलिकति गाह्रै परेको थियो। प्रिन्सिपलले अफर गर्नुभएको थियो कि उनीहरू साह्रै नै दुःख पाइरहेको छन्, अब हुनसक्छ कसैको सहयोग पाएन भने उनीहरूको पढाइ पनि छुट्छ, तर हामीले गर्न सकेको भए सायद उनीहरूको पढाइ कन्टिन्यू हुन्थ्यो कि भन्ने त्यतिखेर चाहिँ मलाई अलिकति त्यस्तो अप्ठ्यारोको महसुस भएको थियो।
यसमा मलाई चाहिँ के लाग्छ भने लामो अवधिसम्म एनसिएफमा काम गरिरहेको अथवा हामीले पार्टनरसिपको रूपमा काम गरिरहेको कुनै व्यक्ति कुनै संस्थाहरू हेर्दा हेर्दै धेरै मान्छेहरूले छोडेर जानुभएको छ र केही मान्छेहरू शैक्षिक अभियानमा बोर्डमा पनि आएर पनि उसको त्यस्तो खालको एउटा अलिकति भेस्टेड इन्ट्रेस्टहरू देखेर उसलाई हामीले विदाई दिनु निर्ममताका साथ विदाई दिनु पर्दाखेरि मान्छेहरू अहिले पनि एउटा यस्तो पवित्र संस्थालाई पनि अलि आफ्नो एउटा नेगेटिभ धारणा राखेर पनि यहाँ प्रवेश गर्न सफल भयो भन्दाखेरि चाहिँ मलाई दुःख लाग्छ। यस्तो
यसमा अब च्यालेन्जेसहरू त धेरै छ, तर मेरो अनुभवमा अहिलेसम्म नो भनिहाल्ने अवस्था चाहिँ आइसकेको छैन।
अब यहाँ हाम्रो भएका स्टुडेन्टहरूको पर्फर्मेन्सहरू र सरिताले भने जस्तै एकजना विद्यार्थी चाहिँ फेल पनि हुनुभयो होइन, उहाँहरूको पर्फर्मेन्स र त्यो फेल भएको स्टुडेन्टलाई कसरी चाहिँ हेर्ने होला, कसरी चाहिँ फेल भएको स्टुडेन्टलाई फन्ड्स कन्टिन्यू गर्ने कि स्टप गर्ने, यस बारेमा हजुरको के छ अलिकति छोटकरीमा भनिदिनुहुन्छ उहाँ?
उसको पारिवारिक स्थिति हेर्दा त अलिकति अप्ठ्यारै छ उसलाई, तर स्टुडेन्ट चाहिँ त्यति राम्ररी पढ्दै पढ्दैन। मैले उसलाई कति भन्छु राम्ररी पढ फेल भयो भने हाम्रो एनसिएफले कन्टिन्यू गर्दैन भनेर, तर पनि उसले चाहिँ राम्ररी नपढेको नेग्लेक्ट गरेको हुनाले चाहिँ मलाई लाग्छ यो वर्ष उसलाई रोकेर हामीले उसलाई ब्याकग्राउन्डबाटै हेरिरहने र अर्को वर्ष यदि पासहरूले राम्रो गर्छ भने चाहिँ फेरि पनि कन्टिन्यू गर्न सकिन्छ जस्तो लाग्छ। एकचोटि उसलाई पन्ट्स दिएको जस्तै हुन्छ जस्तो लाग्छ।
यसमा चाहिँ मलाई के लाग्छ भने धेरै फ्याक्टरहरूले मान्छेलाई पढ्नको लागि असुविधा पनि पुग्न सक्छ र त्यस्तो स्थितिमा हाम्रो कुनै हामीले सहयोग गरिरहेको विद्यार्थी फेल भयो भने हाम्रो एउटा चाहिँ हाम्रो जुन भोलिन्टियरलाई उसलाई उसको परिवारसँग उसको अभिभावकसँग विद्यार्थीसँग पनि त्यो राम्रोसँग कुरा गरेर हामी अलिक सम्झाइ बुझाइ गरेर उसलाई पढ्नको लागि मोटिभेट गर्ने हामी प्रयत्न गर्नुपर्छ र यसमा चाहिँ अझ मिल्छ भनेदेखि हामी सेन्ट्रलदेखि लिएर समय समयमा हाम्रो भेटघाट हुँदाखेरि हामीले विद्यार्थीहरूसँग पनि प्रत्यक्ष भेटघाट गरेर यसको भोलि धेरै भविष्यमा पनि ठुलो सहयोग हुनसक्छ, राम्रोसँग पढ्नुपर्छ भनेर हामी मोटिभेसनको कार्यक्रम पनि राख्नुपर्छ र फेल हुना साथै प्रोग्राम चटक्कै छोडिदियो भने हाम्रो खासै एनसिएफको जुन उद्देश्य छ त्यो उद्देश्य सफल हुन सक्दैन। त्यो हुनाले सफल एउटा अलिकति करेक्टिभ मेजरसहित मोटिभेसन गर्दै कन्टिन्यू गर्नुपर्छ भन्ने मेरो मत छ।
फेल हुँदैमा त्यसलाई बन्दै गर्नुपर्छ भन्ने मेरो पनि मान्यता छैन, त्यसलाई विभिन्न किसिमले असर गरेको हुन्छ, उसको फ्यामिली ब्याकग्राउन्ड, अब अर्निङ क्यापासिटी अफ हिज फ्यामिली, अब त्यसले गर्दाखेरि पनि कुनै कारणवश फेल भयो भने के थियो त्यसको रुट कज भन्ने कुरा हामीले खोजेर उनीहरूको प्यारेन्ट्सलाई र स्टुडेन्ट आफैलाई पनि मोटिभेट गर्ने इन्करेज गर्ने त्यो हिसाबले चाहिँ हामीले
र यसमा थप कुरा एक्चुली यसमा चाहिँ हामीले शिक्षकसँग पनि कुरा गर्नुपर्छ किनभने उसको के त्यस्तै खालको प्रब्लम हुनसक्छ, साइकोलोजिकल प्रब्लम हुनसक्छ होइन, त्यो हुनाले अलिकति हाम्रो यसमा चाहिँ भलिन्टियर एक्टिभेट हुनुपर्छ। यसमा
स्कुलमा बुझ्दाखेरि चाहिँ के भन्नु भएको मिसले स्कुलमा बोल्दै बोल्दैन, पढाएको बुझ्यो कि बुझेन, कहिले क्वेसन आन्सर प्रश्न बुझे पनि तपाईँ पनि चुप लगाएर बस्छ भनेर भन्नुहुन्थ्यो। उसको धेरै सब्जेक्टमा धेरै नै विक देखिया छ।
युएसमा भएका डोनरहरूलाई हजुरहरूको के मेसेज छ त, केही मेसेजहरू भनिदिनुहुन्छ कि केही आफ्नो बारेमा अथवा स्टुडेन्टको बारेमा यहाँ रहेको प्रब्लमहरूको बारेमा?
म खास के भन्न चाहन्छु भने विद्यार्थीहरू सेलेक्सन गर्दाखेरि चाहिँ हामी भोलिन्टियरले मात्र भन्दा पनि अझ वहाँ बोर्डको कोही एकजना मात्र भए पनि सकेसम्म समय मिलाएर आएर सेलेक्सन गर्नुभन्दा अगाडि उसको घर परिवारको आर्थिक स्थिति कस्तो छ चाहिँ हेरिदिनु होला।
यसमा छ
यसमा चाहिँ म के भन्छु भने उहाँहरूले एउटा अमूल्य आफ्नो समय कन्ट्रिब्युट गरेर जुन एउटा सामाजिक संस्थामा लाग्नु भएको छ त्यसमा चाहिँ म पनि यसको एउटा भलिन्टियरको नाताले चाहिँ उहाँहरूलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु र आउँदा दिनमा उहाँहरूको अहिलेसम्म भइरहेको सहयोग अझ यसमा वृद्धि गर्नुहुनको लागि अनुरोध पनि गर्न चाहन्छु र अन्य यस्तै खालको इन्ट्रेस्टेड मान्छेहरू खोजेर यो संस्थामा आबद्ध गर्नुभयो भने अझ यसले चाहिँ धेरैभन्दा धेरै मान्छेहरूलाई आफ्नो अभियानमा सामेल गराउन सक्ने हुनाले त्यसको लागि पनि पहल गर्नुहुनको लागि म अनुरोध गर्दछु र हामी जस्ता भोलिन्टियरहरू अमेरिका जस्तो एउटा समृद्धशाली राष्ट्रमा बसेर पनि यसरी मेहनत गर्नुभएको छ र यसरी यो संस्थामा कन्ट्रिब्युट गर्नुभएको छ यसको यसको लागि पुनः धन्यवाद दिँदै अझ कन्टिन्यू रूपमा यसमा आबद्ध हुनको लागि म अनुरोध गर्छु
नेपालका एकदमै पिछडिएका विद्यार्थीहरूको भविष्यको लागि र देशकै पनि भविष्यको लागि जसरी बोर्डमा रहने आदरणीय मित्रहरूले र अन्य आदरणीय डोनरहरूले जसरी सहयोग गर्नुभएको छ त्यो सहयोग एकदमै उल्लेखनीय र हाम्रो लागि चाहिँ एकदमै सपोर्टिभ हो र यो चाहिँ कन्टिन्यू अझै भइरहेको धेरै राम्रो र मेन म एउटा कुरा के भन्न चाहन्छु भने युएसमा बस्ने बोर्डका मेम्बरहरूले नेपालमा जति पनि भलिन्टियरहरू हुनुहुन्छ उहाँहरूको विषयमा सोच्दा अलिकति सफ्टली सोचिदिनु पर्ला किन भन्दा यो देशको जुन परिस्थिति छ इलेक्ट्रिसिटी छ विभिन्न किसिमका बन्दहरू छ टाइम म्यानेजमेन्ट गर्न नसक्ने कुराहरू छ त्यसले गर्दा हाम्रो जुन कतिपय कुराहरू टाइममा हुन सक्दैन सोचेको समयमा हुन सक्दैन त्यसको लागि चाहिँ उहाँहरूले पनि अलिकति यो देशको परिस्थितिलाई बुझिदिएर चाहिँ अलिकति उहाँहरूले त्यसमा कन्सिडर चाहिँ गर्नुपर्छ मलाई त्यस्तो लाग्छ
हजुर मसँग भएका प्रश्नहरू सबै सिधिए होइन हजुरलाई धेरै धेरै धन्यवाद अन्तिममा अब केही छ कि केही भन्नुपर्ने सबैजनालाई छ भने भनिदिनुहोस् होइन भने हाम्रो इन्टरभ्यूको प्रोग्राम यही टुङ्ग्याउँछौँ होइन
यसपालि नयाँ विद्यार्थीहरू पनि लिन्छ होला भनेर मैले इन्फर्मेसन पाएको थिएँ हिमसरबाट अनि धेरैजनाले चाहिँ हामीलाई पनि गरिदिनु है भनेर चार पाँचजना स्टुडेन्टहरू चाहिँ मैले पाएको थिएँ गरिदिन्छु भनेको थिएँ तर त्यो फर्म मसँग आइपुगेन र यसपालि गर्न पाइनँ उनीहरूले चाहिँ त्यस दुःख व्यक्त गरेका थिए कहिले हुन्छ यस्तो रिन्यूहरू चाहिँ बेला बेलामा खोल्नु पर्यो जस्तो गर्न उता ललितपुरमा धेरै विद्यार्थी रहेछ मैले सुरज सरबाट थाहा पाएँ मेरो काठमाडौँमा छजना छन् होइन यस्तै दुःख पाएको चाहिँ मैले धेरैजना भेटेको थिएँ जसलाई चाहिँ मैले स्कुलमा उनीहरू भोलिन्टियर स्टुडेन्टहरूलाई भेट्न जाँदाखेरि सम्पर्क गर्न आएको थिएँ कोही उनीहरूको घरमा जाँदाखेर हामीलाई पनि गरिदिनुहोस् भन्न आएको थिएँ यदि रिन्यू फर्म खोल्यो भने चाहिँ म उनीहरूलाई पनि समावेश गर्न चाहन्छु
र हामीले आफ्नो ठाउँमा बसेर काम गरेको एउटा सामान्य जुन अनुभव छ यो अनुभवलाई तपाईँले अमेरिकादेखि आएर यसरी हामीलाई सँगै राखेर जुन हाम्रो अनुभवहरू सुन्नुभयो आफ्ना कुराहरू सोध्नुभयो र जुन अवसर जुटाउनु भयो त्यसको लागि एनसिएफलाई र पर्सनल्ली एमजीलाई मेरो तर्फबाट र एउटा शैक्षिक अभियानको तर्फबाट हामी मुरी मुरी धन्यवाद दिन चाहन्छौँ र यसमा अझै पनि अघि हरिजीले जुन भन्नुभएको छ यसमा अलिकति के भने अमेरिकामा बसेर जुन ढङ्गको काम गरिन्छ र नेपालमा बसेर जुन ढङ्गको काम गरिन्छ धेरैवटा चाहिँ वस्तुस्थितिले गर्दाखेरि कामको तरिका र यहाँको समस्या आवश्यकता र कामको प्रकृतिले गर्दाखेरि उहाँले सोचेको जस्तो यहाँ हुन सक्दैन यस्तो कुरालाई चाहिँ तपाईँहरूले ध्यान पुर्याउनु हुनेछ र यसलाई कन्सिडर गर्नुहुनेछ भन्ने कुरामा विश्वास राख्दछु र साँच्चैकै धन्यवाद दिन चाहन्छु
मेरो पनि एनसिएफको टिमलाई एकदमै धन्यवाद हिमसरलाई पनि धेरै धेरै धन्यवाद हामीले हाम्रो कुराहरू सुनिदिने यहाँले सुनिदिनु भयो मेन कुरा चाहिँ अर्को पनि एउटा के भने भोलिन्टियरहरूलाई इन्करेज चाहिँ हजुरहरूबाट पनि हुनुपर्छ एउटा चाहिँ कस्तो भने भोलिन्टियर भएर काम गरिसकेपछि त्यसलाई एउटा एप्रिसिएसन जस्तो कसैले एक वर्ष दुई वर्ष काम गऱ्यो भने एउटा थ्याङ्क्स लेटर जस्तो एउटा चाहिँ एनसिएफले दियो अथवा एउटा वर्षमा एकचोटि ग्यादर गरेर एउटा छलफलको कार्यक्रम राख्यो एउटा ट्रेनिङ जस्तोको प्याकेज बनाएर ल एक दिन दुई दिने सेमिनार जस्तो राखेर गरिदियो भने अझ बढी इन्करेज हुन्थे र धेरै ठाउँको भोलिन्टियरहरू एक ठाउँमा भेट हुँदाखेरि एकअर्काको प्रब्लम सेयरिङ हुन्छ अनि एकअर्काले आफ्नो चाहिँ एक्सपिरियन्स सेयरिङ हुन्छ र कसरी समस्यालाई समाधान गर्ने भन्ने कुराको निकास पनि आउन सक्छ त्यसले गर्दाखेरि त्यो एउटा चाहिँ वर्षमा एकचोटि सबै भोलिन्टियरहरूको ग्यादरिङदेखि लिएर यो एप्रिसिएसन गर्ने कुराहरू लेखिदिएर त्यो एउटा चाहिँ बोर्डले सोचिदिनुपर्छ मेरो विचारमा. र अन्तमा चाहिँ म पुनः एकपटक सिई एनसिएफसीको तर्फबाट हेमसरलाई पनि र सम्पूर्ण बोर्ड मेम्बरहरूलाई धन्यवाद दिन चाहन्छु.
अनि यसमा म एउटा छुट्टीको कुरा चाहिँ फेरि एड गर्न चाहन्छु. र हामी मन हाम्रो आफ्नै वेबसाइट छ, हामी त्यसबाट पनि कम्युनिकेसन गरेका छौँ, पब्लिसिटी गरेका छौँ, तर अन्य सञ्चार माध्यमबाट हामी अगाडि आउन सकेका छैनौँ.
सञ्चार माध्यम भन्दाखेरि हजुरले एफएम,
टिभी, न्युज पेपरहरूको मैले कुरा गरेको र यस्तो खालको बच्चाहरूको अरू अर्गनाइज के अरे चाहिँ यो एसोसिएसनहरू छ त्यसमा पनि हामीले एन्ट्री गरेका छैनौँ. त्यसको लागि चाहिँ एनसिएफ टिमले चाहिँ अलिकति केही सोचेर भोलि हरिजीले भने जस्तै एउटा सेमिनारहरू गर्ने, वर्कसपहरू गर्ने, ट्रेनिङ प्रोग्रामहरू गरेर हाम्रो भोलिन्टियरहरूलाई चाहिँ अझै धेरै इन्फर्मेसनहरू, स्किलहरू हामीले प्रोभाइड गर्न सक्यौँ भने यसको एउटा चाहिँ सस्टेनेबिलिटीदेखि एउटा इफिसियन्सी पनि बढ्न जाने र यसलाई अन्त अल्टिमेटली हाम्रो संस्थालाई धेरै फाइदा हुने र क्वालिटी मेन पावर प्रडक्ट हुने भएको हुनाले कमसेकम हामीले बिट्विन द प्यारेन्ट्स स्टेक होल्डर्स एउटा चाहिँ सेमिनार, वर्कसपहरू, ट्रेनिङ प्रोग्रामहरूलाई लन्च गर्ने पनि एउटा सोच बनाउनुपर्छ भन्ने मेरो सुझाव छ.
म थ्याङ्क यू भेरी मच है सबैजनालाई. म चाहिँ एउटा सरिताले भनेको भनेको उत्तर म एकपल्ट फेरि त्यही प्रश्न राख्न चाहन्छु. छजनाको एप्लिकेसन मेरोमा आएको छ. मैले अलिकति राम्रोसँग बुझिनँ, एकपल्ट राम्रोसँग बुझाइदिन्छु. तिमीले भन्न चाहेको
अहिले काठमाडौँमा छजना विद्यार्थीहरूको मैले भोलिन्टियर गरिरहेको छु होइन, उनीहरूको घरमा जाँदाखेरि चाहिँ मलाई दुई तिनजना मान्छेहरूले हामीलाई पनि पढाइदिनुहोस् भन्न आएका थिए, जो चाहिँ अलिकति कमजोर नै थिए होइन. उनीहरूलाई पनि अनि यदि नयाँ भर्ना लिने नयाँ छात्रवृत्ति खुल्यो भने म समावेश गर्छु भनेको थिएँ मैले, तर यो वर्ष पनि खुलेन. मैले जहिलेदेखि भोलिन्टियर गरेँ नि त्यहीदेखि नयाँ खुलेकै छैन, बरु पुरानो चाहिँ छुट्दै गएको छ. जस्तै कुमार छुट्यो, त्यस्तै गरी कृष्ण छुट्यो, फेल भएर हामीले उनीहरूलाई छोडिदियौँ होइन. त्यस्तै उनीहरूले छोडेको ठाउँमा उनीहरूभन्दा गरिब तर पढ्न चाहनेहरूलाई चाहिँ हामीले छनौट गर्न पाए राम्रो हुन्थ्यो.
तिमीले हेरिरहेको एरियामा नयाँ विद्यार्थी हामीले एड गरेनौ, नयाँ विद्यार्थीहरू एड गर्नुपर्ने भन्ने तिम्रो
यो चाहिँ अरू एरिया कोअर्डिनेटरहरूको पनि चाहना छ.
हजुर,
जस्तो अन्त पनि पाटनमा पनि सुरजीले इन्ट्रेस्ट गर्नुभएको थियो.
हजुर,
नेपालगञ्जमा पनि अहिले भने त 21 छ त्यहाँ.
हजुर,
त्यहाँ पनि चारवटा जति एड गर्न खोज्नु भएको थियो. सरिताले पनि मलाई पटक पटक भन्यो यो कुरा.
हजुर,
त्यसले गर्दाखेरिमा यो कति ठाउँहरूमा चाहिँ यदि एरिया कोअर्डिनेटरले सक्छ र हाम्रो चाहिँ एनसिएफको चाहिँ क्षेत्रभित्र पर्छ, त्यो रेगुलेसनभित्र पर्छ भने हामीले एकजना दुईजना जतिसम्म सकिन्छ थप्दाखेरि उपयुक्त नै हुन्थ्यो मेरो विचारमा.
ल, फेरि अन्तिममा हजुरहरूलाई धन्यवाद.
हाम्रो
म धेरै नै स्योर छु एनसिएफका बोर्ड र शैक्षिक अभियानका बोर्ड अफ डिरेक्टर्स लगायत मेम्बरले र मेम्बर अनि डोनर्सहरूले हजुरहरूको सुझाव, हजुरहरूको विचार राम्रोसँग सुनिदिनुहुनेछ र सुनेर त्यसमाथि केही एक्सन लिनुहुनेछ र जसले गर्दाखेरि चाहिँ आउँदा दिनमा नेपालमा भएका बच्चाहरूलाई हामीले अझ मद्दत गर्न सकौँ. ल, यति भन्दै हजुरहरूलाई म धन्यवाद दिन चाहन्छु. आइदिने मलाई धेरै धेरै धन्यवाद. थ्याङ्क्स फर कमिङ. है त, नमस्ते.
नमस्कार. हाम्रो पनि धेरै धेरै धन्यवाद.
धन्यवाद. नमस्कार.